الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا. أما بعد فأعوذ بالرجيم بسم الله الرحمن الرحيم. إنما يعمر مساجد الله من آمن بالله واليوم الآخر وأقام الصلاة وآتى الزكاة ولم يخش إلا الله فعسى أولئك أن يكونوا من المهتدين. وقال النبي صلى الله تعالى عليه وسلم إن بيوت الله من الأرض مساجدها. وقال النبي صلى الله تعالى عليه وسلم المساجد سوق من أسواق الآخرة من دخلها كان ضيفا لله قراه المغفرة وتحفته الكرامة. وقال النبي صلى الله تعالى عليه وسلم أحب البلاد إلى الله مساجدها وأبغض البلاد إلى الله أسواقها. وقال النبي صلى الله تعالى عليه وسلم من بنى لله مسجدا بنى الله له بيتا مثله في الجنة أو كما قال عليه الصلاة والسلام. اللہ تبارک و تعالی نے نبی کریم صلی اللہ تعالی علیہ وسلم کے ذریعے پوری انسانیت کو زندگی گزارنے کا جو طریقہ عطا فرمایا جس کو ہم اور آپ اسلام یا شریعت مطہرہ کے نام سے جانتے ہیں اس میں انسانی زندگی کے تمام شعبوں سے متعلق تفصیلی ہدایت اور رہنمائی موجود ہے. ایک شعبہ انسانی زندگی کا عبادات کا بھی ہے. انہی عبادات کے ذریعے سے بندے اپنا تعلق اور رشتہ اللہ تبارک و تعالیٰ کے ساتھ استوار کرتے ہیں. اور ایک اعتبار سے دیکھا جائے تو یہ شعبہ بنیادی حیثیت رکھتا ہے، اس لیے کہ جتنا تعلق بندے کو اللہ تبارک و تعالیٰ کے ساتھ ہوگا اسی مناسبت سے وہ اللہ تعالیٰ کے احکام اور فرامین کی اطاعت اور فرما برداری کا اہتمام کرے گا، اللہ تعالی کے احکام پر عمل کرنے کے لیے آدمی کو آمادہ کرنے والی بنیادی چیز جو ہے وہ اس کی وہ محبت ہے جو اس کو اللہ تبارک و تعالیٰ کی ذات کے ساتھ ہے۔ یہ ایمان، یہ بھی ایک اعتبار سے ایک وہ محبت والا تعلق ہے جو ایک بندہ اپنے اللہ تبارک و تعالیٰ کے ساتھ قائم کرتا ہے۔ حدیث ہرقل، جب نبی کریم صلی اللہ تعالی علیہ وسلم نے ہرقل کے نام دعوت اسلام کا خط روانہ فرمایا تھا، اس موقع پر اس نے نبی کریم صلی اللہ تعالی علیہ وسلم کی ذات بابرکات کے متعلق تحقیق کرتے ہوئے ابو سفیان سے کچھ سوالات کیے تھے۔ ان سوالات کے اندر ایک سوال یہ بھی تھا کہ ان کے دین میں داخل ہونے کے بعد کوئی آدمی پھر اس سے واپس نکلتا ہے؟ اس کے جواب میں ابو سفیان نے کہا تھا کہ نہیں، ایسا تو نہیں ہوتا، جو ان کے دین کے اندر داخل ہوتا ہے وہ پھر اس سے کبھی روگردانی نہیں کرتا۔ یہ جواب سن کر ہرقل نے تبصرہ کرتے ہوئے کہا تھا، ہاکذا الایمان اذا خالطت بشاشته القلوب، ایمان کا یہی حال ہے کہ جب ایمان دلوں کی گویا اندر سرایت کر جاتا ہے تو ایمان والی تمانینت کی کیفیت دلوں کے اندر سرایت کر جاتی ہے تو پھر وہ نکلنے کا نام نہیں لیتا۔ وہ ایک محبت کا تعلق ہے جو بندہ اپنے رب کے ساتھ قائم کرتا ہے، اور اسی محبت کے تعلق کی بنیاد پر اسلام میں عبادات کا ایک مستقل نظام اور شعبہ قائم کیا گیا ہے جس میں بندہ مختلف طریقے سے اپنی بندگی اور عبدیت کا اپنے رب کے سامنے اظہار کرتا ہے۔ مختلف قسم کی عبادتیں ہیں، جانی ہیں، مالی ہیں، ایسی بھی ہیں جس میں جان بھی لگتی ہے، مال بھی لگتا ہے۔ ان ساری عبادتوں میں نماز کو ایک بنیادی حیثیت قرار دی گئی ہے، بلکہ مسلم شریف کے اندر حضرت جابر رضی اللہ تعالیٰ عنہ کی جو روایت ہے اس میں نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے بندے اور کفر کے درمیان ترک صلاۃ ہی کو گویا حائل قرار دیا، گویا ایک آدمی نماز چھوڑ دے گا تو پھر اس کے اور کفر کے درمیان کوئی رکاوٹ، کوئی فاصلہ باقی نہیں رہے گا۔ اور حدیث پاک میں نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے دین کے ساتھ نماز کو وہ تعلق بتلایا جو آدمی کے جسم کے ساتھ اس کے سر کو ہوا کرتا ہے، کہ آدمی کا سر اگر کاٹ دیا جائے تو وہ زندہ نہیں رہ سکتا۔ اسی طریقے سے کوئی بندہ اگر نماز چھوڑے گا تو وہ دین پر قائم نہیں رہ سکتا۔ تو نماز کی بڑی تاکید ہے، ہر مسلمان جانتا ہے، اور اسی نماز کو ادا کرنے کے لیے اسلام نے پورا نظام قائم کیا۔ پنج وقتہ نماز ایک ایسی عبادت تھی کہ آپ اس کی اہمیت کا اندازہ اس سے لگائیے کہ اللہ تبارک و تعالیٰ نے تمام احکام حضرت جبریل علیہ السلام کے ذریعے سے نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم پر بھیجے، لیکن نماز کے لیے حضور صلی اللہ علیہ وسلم کو وہاں بلایا معراج میں، اور وہاں یہ حکم اللہ تعالیٰ نے خود براہ راست نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کو عطا فرمایا۔ اس سے زیادہ اہمیت اور کیا ہو سکتی ہے؟ گویا یہ وہ تحفہ ہے جو اللہ تبارک و تعالیٰ نے نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کو وہاں اپنے پاس بلا کر خود عطا فرمایا۔ اس کے لیے حضرت جبریل کو واسطہ بنایا نہیں گیا۔ اس سے آپ نماز کی اہمیت کا اندازہ لگا سکتے ہیں۔ تو اسی نماز کو ادا کرنے کے لیے ایک پورا نظام قائم کیا گیا ہے اسلام میں کہ یہ پنج وقتہ نماز آدمی اکیلا نہیں پڑھے گا بلکہ جماعت کے ساتھ اس کو ادا کیا جائے گا. حدیث میں آتا ہے کہ تنہا پڑھنے والے کے مقابلے میں جماعت کے ساتھ پڑھنے والے کو 25 گنا اور ایک روایت کے اندر ہے 27 گنا ثواب ملتا ہے. ہمارے اکابر اور اسلاف کے یہاں ثواب کی کتنی زیادہ اہمیت تھی. امام محمد اور امام ابو یوسف جو دونوں امام ابو حنیفہ رحمۃ اللہ علیہ کے مخصوص شاگرد ہیں ان کے ایک شاگرد تھے محمد ابن سلیمہ. وہ روزانہ 200 رکعت نفل ادا کیا کرتے تھے اور بڑا اہتمام نماز کا. ایک مرتبہ کسی وجہ سے ان کی جماعت چھوٹ گئی تو انہوں نے پھر اس نماز کو 27 مرتبہ پڑھا کہ بھئی اگر میں جماعت کے ساتھ پڑھتا تو مجھے 27 گنا ثواب ملتا. حالانکہ وہ تو بہت بڑے فقیہ تھے, بہت بڑے مشائخ احناف میں سے تھے, جانتے تھے کہ ایک مرتبہ ادا کرنے کی وجہ سے فریضہ ادا ہو جاتا ہے, لیکن صرف وہ جماعت کے ثواب کی اہمیت کے پیش نظر کہ اگر میں جماعت کے ساتھ اس نماز کو پڑھا ہوتا تو اللہ تعالیٰ کی طرف سے مجھے 27 گنا ثواب ملتا. آج جبکہ جماعت چھوٹ گئی انہوں نے اس کو 27 مرتبہ ادا کیا. اللہ تعالیٰ کے ایسے بندے جو ہوتے ہیں ان کے ساتھ اللہ تبارک و تعالیٰ کا معاملہ بھی اسی کے مطابق ہوتا ہے. انہوں نے وہ نماز 27 مرتبہ پڑھی, رات کو خواب میں دیکھا کوئی کہنے والا کہہ رہا ہے یا ابن سلیمہ کیف بتامین الملائکہ, کہ ابن سلیمہ فرشتوں کی آمین کا کیا. یہ دراصل ایک حدیث کی طرح اشارہ ہے. حدیث پاک میں آتا ہے کہ آدمی جب امام کے پیچھے جماعت کے ساتھ نماز ادا کرتا ہے اور امام سورہ فاتحہ پوری کر کے جب آمین کہتا ہے تو حضور صلی اللہ علیہ وسلم فرماتے ہیں اذا قال الامام غیر المغضوب علیہم ولا الضالین فقولوا آمین. امام جب غیر المغضوب علیہم ولا الضالین کہے تو تم آمین کہو. آج کل تو ہمارا حال یہ ہے کہ سنتوں کی ادائیگی کے ماں بڑی تعداد وہ ہوتی ہے جو آمین بولنے کا بھی اہتمام نہیں کرتی, حالانکہ یہ تو سنت قرار دیا گیا ہے. چھوڑ, بڑی بڑے اس کے فضائل ہیں. یہ وہ چیز ہے جو اللہ تبارک تعالیٰ نے اس امت کو خصوصیت کے ساتھ عطا فرمائی. خیر, تو بہرحال اس بخاری کی اس روایت میں ہے کہ جب فائنل ملائکہ تقول ہوا, اس لیے کہ فرشتے بھی آمین کہتے ہیں, جب امام غیر المغضوب علیہم ولا الضالین کہے گا تو جس طرح نمازی آمین کہیں گے فرشتے بھی آمین کہیں گے. فمن وافق تامینہ تامین الملائکہ غفر لہ ما تقدم من ذنبہ, کہ جس کی آمین فرشتوں کی آمین کے وقت کہی گئی تو اس کے اگلے سارے گناہ معاف کر دیے جاتے ہیں. گویا ان کو خواب میں اس پر تنبیہ کی گئی کہ آپ نے 27 مرتبہ نماز تو پڑھ لی لیکن امام کے ساتھ جماعت کے ساتھ نماز ادا کرنے کی صورت میں وہ امام کے غیر المغضوب علیہم ولا الضالین کہنے کے بعد آمین کہنے پر جو فضیلت حاصل ہوتی وہ پھر بھی حاصل نہیں. معلوم ہوا نماز کی ایک ایک سنت کتنی قیمتی ہے, اس کی کتنی اہمیت ہے. بہرحال اسلام نے اس نماز کو جماعت کے ساتھ ادا کرنے کا ایک نظام بنایا, اس میں بڑی مصلحتیں ہیں. فضائل صلات, فضائل نماز آپ سنتے ہیں, اس میں جماعت کی فضیلتیں ہیں اور اس کی جو حکمتیں ہیں حضرت شیخ نور اللہ مرقدہ نے بہت تفصیل سے بیان کی ہیں کیا کیا فوائد ہیں. تو بہرحال یہ جماعت کے ساتھ نماز ادا کرنے میں ایک بڑا فائدہ یہ بھی ہے کہ یہ جب مجموعی طور پر یہ نماز تمام نمازیوں کی اللہ کی بارگاہ میں پیش ہوگی تو کسی کی نماز میں اگر کچھ کمی رہ بھی گئی ہے تو سب کے ساتھ وہ بھی قبولیت کا مقام حاصل کر لے گی. جیسے کہ آپ نے دیکھا ہوگا نوٹوں کی ٹھوکری ہوگی تو اس میں پھٹے پرانے نوٹ ہوں گے وہ بھی لے لیے جاتے ہیں. جو تھوک بیوپاری ہوتا ہے, آپ پوری بوریاں بیچ رہے ہیں تو ان بوریوں میں کچھ कंकर भी होंगे गेहूं के साथ, तो वो कंकर भी गेहूं के भाव तुलकर जो है कीमत हासिल कर। अगर कोई आदमी अलग से ले जाएगा तो एक एक चीज देखी जाएगी। इसी तरह जमात के साथ नमाज अदा करने का फायदा, अल्लाह के इन बंदों में पता नहीं कौन से ऐसे बंदे होंगे जिनकी नमाज अल्लाह की बारगाह में शर्फ़ कबूल हासिल करेगी। तो अल्लाह की शान करीमी से ये बईद है कि इतने बड़े मजमे में एक की नमाज तो कबूल करें और बाकियों की नमाज को रद्द कर दें। नहीं, उसकी सदक़े में अल्लाह ताला सभी की नमाज को कबूल करेंगे। गोया जमात के साथ नमाज को अदा करने का एक निज़ाम बनाया और उसकी अदायगी के लिए बाकायदा जगहें मकानात तजवीज़ किए गए। उन्हीं मकानात और उन्हीं जगहों को हम मस्जिद के नाम से याद करते हैं। ये मस्जिद क्या है? नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम फरमाते हैं, इन्न बुयूत अल्लाह मिन अल-अर्द मसाजिद, आरुए ज़मीन पर अल्लाह के घर क्या हैं? मस्जिदें। अल्लाह के घर का मतलब ये नहीं है कि हम और आप जिस तरह अपने घरों के अंदर फिरोकश होते हैं, रहते हैं, अल्लाह ताला इस मस्जिद के अंदर रहते हो, ऐसा नहीं। बल्कि ये मकानात ऐसे हैं कि इन पर अल्लाह तबारक ताला की खुसूसी तजल्लियात नाजिल होती हैं, अल्लाह ताला की तरफ से अनवारात की बारिश होती है। जैसे आपने देखा होगा, आप आईना सूरज के सामने कर देंगे तो क्या होगा, उस आईने के अंदर सूरज का अक्स पड़ता है और फिर वो आईने का रुख आप जिधर करेंगे वहां रोशनी पहुंच जाती है। हालांकि सूरज तो इतना बड़ा है कि हमारी इस जमीन से कई गुना बड़ा है, इतना बड़ा सूरज इस आईने के अंदर आ जाता है उसका एक अक्स। इस तरह गोया अल्लाह तबारक ताला की खुसूसी तजल्लियात इन जगहों पर नाजिल होती है। और ये मस्जिदें वो मकानात हैं, वो जगहें हैं जो रुए जमीन पर अल्लाह तबारक ताला को सबसे ज्यादा महबूब है। हदीस पाक में आता है कि एक मर्तबा एक यहूदी आलिम बहुत बड़ा नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के पास आया और उसने सवाल किया, अय्युल बिकाए अहब्बु इलल्लाह, ये जमीन के मुख्तलिफ खित्तों में प्लॉटों में कौन सा प्लॉट अल्लाह को सबसे ज्यादा महबूब और प्यारा है? तो जवाब में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, मुझे मालूम नहीं, जिब्रील आएंगे तो मैं पूछ कर बताऊंगा। हजरत जिब्रील आए, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने उनसे पूछा तो हजरत जिब्रील ने जवाब में फरमाया, मुझे मालूम नहीं, मैं अल्लाह ताला से पूछ करके बतलाऊंगा। उसके बाद जब दूसरे वक्त में हजरत जिब्रील आए, कहा आज मैं अल्लाह से इतना करीब हुआ कि कभी इससे पहले इतना करीब नहीं हुआ था, मैंने अल्लाह ताला से पूछा कि जमीन के प्लॉटों में कौन सा प्लॉट, कौन सा खित्ता अल्लाह को सबसे ज्यादा महबूब और पसंद है, तो नबी अल्लाह ताला ने फरमाया, अहब्बुल बिलाद इलल्लाह मसाजिद, वो जगहें जहां मस्जिदें बनी हुई है। गोया ये प्लॉट हम कह सकते हैं इस हदीस की बुनियाद पर कि इस पूरे इलाके में दूसरे चाहे बड़ी बड़ी बिल्डिंग हों, बड़े बड़े गोया बंगले हों, लेकिन उन बंगलों के मुकाबले में ये मस्जिद जहां बनी हुई है, ये जगह अल्लाह तबरक तआला को सबसे ज्यादा प्यारी और महबूब है। वह अब गजुल बिलाद इलल्लाह अस्वा कोहा, और रुए जमीन पर सबसे ज्यादा नापसंद जगह अगर अल्लाह ताला को कोई है तो वो क्या है? बाजार। अब देख लो हमारा जी कहां लगता है, हैं? हम लोग बाजार में हमारा जी लगता है ना, मस्जिद में आके बस अभी तो कुछ पहले भी आ गए ना, बस वजू करके बाहर खड़े रहेंगे, अभी तो जमात को देर है, जमात खड़ी होगी तो अंदर आएंगे और सलाम करते ही फिर भाग जाएंगे, ऐसा मालूम होता है कोई उनको खींच रहा। ये तरीका सही नहीं है। शरीयत मुतहरा ने नमाज का एक जो निज़ाम बनाया, नमाज से पहले सुन्नतें जो है रखी गई, वो इसीलिए ताकि ये फराइज जो अदा किए जाएं उससे पहले इन सुन्नतों को पढ़ करके आदमी की तवज्जो और उसका उसका दिल मुतवज्जो हो इसकी तरफ अल्लाह की, और अपने आप को इस लायक बनाए कि वो फराइज की अदायगी में अल्लाह की तरफ खास ध्यान देने वाला। ये गोया फराइज की बेहतर तरीके से अदायगी का एक तरीका बताया गया था, आज हम उसको छोड़े हुए हैं। बहरहाल मस्जिद के साथ एक मोमिन को ऐसा ताल्लुक होना चाहिए कि उसके बगैर उसको चैन न पड़े। हदीस पाक में आता है नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने इरशाद फरमाया, सबातुन युज़िल्लुहुमुल्लाहु फी ज़िल्लिही यौमा ला ज़िल्ला इल्ला ज़िल्ला, सात आदमी ऐसे हैं जिनको अल्लाह ताला कयामत के रोज अपने साये में उस वक्त जगह देंगे जब अल्लाह के साये के अलावा और कोई साया नहीं होगा। उनमें से रजुलुन खरज मिनल मस्जिद हत्ता यऊद इलैही, एक वो आदमी जो नमाज पढ़ने के बाद मस्जिद से बाहर निकला, जोर की नमाज पढ़ के निकला है, अपने जरूरत की वजह से कारोबार में लगा लेकिन दिल बेचैन है, तब कब असर का वक्त हो और फिर मैं दोबारा मस्जिद जाकर असर की नमाज अदा करूं। असर पढ़ के निकला, दिल में बेकरारी है कब मगरिब का वक्त हो और मैं दोबारा जाकर मगरिब की नमाज अदा करूं। गोया मस्जिद से निकलने के बाद भी जब तक के दोबारा मस्जिद की तरफ लौट कर नहीं आता, उसके दिल में एक बेचैनी और बेकली सी है और वो अपने इसी सुकून को हासिल करने के लिए मस्जिद में आता है नमाज की अदायगी के वास्ते। तो ये उन लोगों में से है जिनको अल्लाह ताला अपने साये में कयामत के रोज जगह अता फरमाएंगे। तो ये मस्जिद का बड़ी अजमत है अल्लाह ताला के यहाँ और बड़ी कदर कीमत है, और उसी को हदीस में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने अल मसाजिद व सूकुम मिन अस्वाकिल आखिरा, मस्जिदें ये आखिरत के बाजारों में से बाजार, एक तो दुनिया का मार्केट है ये आखिरत का मार्केट, यहाँ हम आए हैं ना तो आखिरत की चीजों का सौदा करने के लिए और गोया सवाब कमाने के वास्ते। मन दखला कान ज़ैफ़ल लिल्लाह, जो आदमी मस्जिद में आता है वो अल्लाह का मेहमान होता है। आपके घर कोई आएगा तो आप क्या करेंगे, वो मेहमान होने की हैसियत से बाकायदा उसका बड़ा इकराम करेंगे, उसकी मेजबानी करेंगे। तो जो आदमी मस्जिद के अंदर आता है, मस्जिद अल्लाह का घर होने की वजह से अल्लाह तबारक व तआला जो है बाकायदा उसकी मेजबानी करते हैं। तिराहुल मग़फ़िरा, अल्लाह की मेजबानी क्या, उसके गुनाह माफ कर दिए जाते हैं। कोई है दुनिया में ऐसा जो हमारे और आपके गुनाहों को माफ कर सके, गुनाहों को माफ करने की कुदरत सिवाय अल्लाह ताला के और किसी में नहीं है। और तौफतुहुल कराम, और फिर उसको अल्लाह ताला जो है खुसूसी एजाज व इकराम से नवाजते, तोहफा मेहमान जब आता है ना तो मेहमान के लिए जो खाना तैयार किया जाता है उस खाने में एक स्पेशल आइटम भी होती है, खास उस मेहमान की वजह से बनाई जाती है, उसको तोहफा कहते हैं अरबी जबान के अंदर। गोया अल्लाह ताला की तरफ से इसका एजाज इकराम का मामला किया जाता है अल्लाह का मेहमान होने की हैसियत से। ये मस्जिदें जो है उसकी बड़ी अहमियत है अल्लाह ताला के यहाँ। नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम ने उसके बनाने का एहतमाम किया और बनाने वालों के लिए आप सल्लल्लाहु अलैहि वसल्लम ने खुशखबरी सुनाई। हुजूर सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, मन बना लिल्लाह मस्जिदन बनल्लाहु लहु बैतन मिसलहु फिल जन्ना, कि जो आदमी मस्जिद बनाएगा तो अल्लाह ताला जन्नत के अंदर उसी जैसा घर उसके लिए बनाएंगे। जैसी मस्जिद जिस शान की बनाई है अल्लाह ताला उसी शान का घर अपनी शान शान उसको अता फरमाएंगे। बहुत बड़ी फजीलत है, गोया मस्जिद बनाकर आदमी अपने लिए जन्नत के अंदर मकान जो है रिजर्व कराता है। इसलिए उस मस्जिद की तामीर में हिस्सा लेना ये बहुत बड़ी सआदत की बात है। हदीस में एक हदीस में यहाँ तक है, वलौ कमा फसे कता थी, कि किसी ने अगर मस्जिद बनाई चाहे कता परिंदे के घोंसले के बराबर, कता एक परिंदा होता है तो जमीन पर घोंसला बनाता है, वैसे भी परिंदे का घोंसला तो छोटा सा, अब कता परिंदे के घोंसले के बराबर मस्जिद बनाएगी तो उसमें तो एक आदमी दोनों पांव भी नहीं रख सकता कि जाए कि पूरी नमाज अदा करे। इस पर लिखा है हदीस की शरह करने वाले उलमा ने कि मस्जिद की तामीर में थोड़ा सा हिस्सा भी अगर लिया है तो उसको भी अल्लाह तबारक तआला की तरफ से जन्नत के अंदर मकान दिया जाएगा। ये मस्जिद की तामीर आज आपके इस इलाके में हुई, हम लोगों के लिए इससे बढ़कर जो है खुशी और मसरत का मकाम और क्या हो सकता है। हजरत साहबा रिदवानुल्लाह ताला अलैहि मजमईन यहाँ भी مسجد کی تعمیر پر خوشی کا خصوصیت سے اظہار کیا جاتا تھا. حضرت عبداللہ ابن زبیر رضی اللہ تعالیٰ عنہما نے اپنے دور خلافت میں کعبۃ اللہ کو جو ٹوٹ گیا تھا تو اس کو دوبارہ بنوایا. دوبارہ بنانے کے بعد باقاعدہ 100 اونٹ ذبح کر کے دعوت کی اور خوشی کا اظہار کیا. تو یہ مسجد کی تعمیر کے اوپر جو ہے اس کا اہتمام خود نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے مدینہ منورہ تشریف آوری پر اپنا مکان بعد میں بنایا, پہلے مسجد. وہ آپ صلی اللہ علیہ وسلم نے اپنے عمل سے امت کو ایک سبق دیا کہ کوئی مومن کسی جگہ بسنے اور آباد ہونے کے لیے جائے گا تو اس کو چاہیے کہ اس جگہ پر پہلے اللہ کا گھر بنائے, پھر اپنے گھر کی فکر کرے. یہ ایک نبی کریم صلی اللہ علیہ وسلم کی تعلیم ہے. تھوڑے وقفے کے لیے بھی نبی کریم صلی اللہ علیہ وسلم کا اگر کہیں قیام ہوتا تھا تو آپ وہاں باقاعدہ نماز کے لیے الگ جگہ تجویز فرمایا کرتے تھے. اس لیے نماز کی اسی اہمیت کے پیش نظر ضروری ہے کہ ہم ان مساجد اور ان مساجد کے لیے باقاعدہ بڑی تفصیلی احکام, اس کا ادب و احترام, مسجد کا, مسجد میں جب آویں تو دنیا کی باتیں نہیں کرنی چاہیے. جب یہ آخرت کا بازار قرار دیا گیا تو آخرت کی تجارت کی نسبت سے اس میں اللہ کی تسبیح, تحلیل. چنانچہ حدیث میں آتا ہے, نبی کریم صلی اللہ علیہ وسلم فرماتے ہیں, اذا مررتم بریاض الجنت فارتعوا فیہا, جنت کی کیاریوں میں سے جب تم گزرو تو اس میں چر لیا کرو. قیل عمر ریاض وما ریاض الجنہ یا رسول اللہ, صحابہ نے پوچھا کہ جنت کی کیاریاں کیا ہے, کہا مسجدیں, کہا چرنے کا کیا مطلب, کہا سبحان اللہ, الحمدللہ, لا الہ الا اللہ, اللہ اکبر. یا مسجد میں آنے کے بعد یہ جو کلمات ہیں تسبیح تحمید وغیرہ کے, گویا ان کو جب آدمی پڑھے گا اس کی وجہ سے اس کو بڑا ثواب حاصل ہوگا. تو یہ مسجد میں آنے کے بعد اس کا بھی خصوصی اہتمام ہونا چاہیے. بہرحال اس علاقے میں بسنے والے مسلمانوں کی خدمت میں مبارکباد پیش کرتا ہوں کہ اللہ تبارک و تعالیٰ نے ان کے لیے یہاں مسجد کا انتظام کیا. ہمارے مفتی محمود صاحب اس کے اندر دلچسپی سے یا پورے علاقے میں ماشاءاللہ محنتیں کرتے ہیں, اور انہی کی اس توجہ اور کوششوں سے امین بھائی نے اس میں حصہ لیا اور یہ مسجد کی تعمیر کا. بلا لیجئے مفتی صاحب, کہاں, امین بھائی کو بلا لو, آئیے, تشریف لائیے. اللہ تعالیٰ اس کو آگے کر دیں, آ جاؤ, آئیے, تشریف لائیے. یہ واقعہ یہ ہے کہ یہ ہم لوگوں کے لیے بڑی خوشی کا موقع ہے. اللہ تعالیٰ ان کی محنتوں کو قبول فرمائے. خاص طور پر ہم سب مل کر کے دعا کریں کہ اللہ تعالیٰ اس عمل کو اپنی بارگاہ میں حسن قبول عطا فرمائے اور ان کے لیے جنت کے اندر مکان بننے کا ذریعہ بنائے. آگے کی سب خالی ہے, آگے بھی خالی ہے. دعا کر لیجئے اس کی قبولیت کے لیے. سبحانک اللہم وبحمدک وتبارک اسمک وتعالی جدک ولا الہ غیرک, اللہم صلی وسلم وبارک علی سیدنا و مولانا محمد وعلى آلی سیدنا و مولانا محمد کما تحب و ترضی بعدد ما تحب و ترضی. اے اللہ, مسجد کی تعمیر کے بعد اس کو آپ کی بارگاہ میں پیش کیا جا رہا ہے, ماذا اپنے فضل سے اس عمل کو شرف قبول عطا فرما کر اے اللہ ہم سب لوگوں کو تیرے اس بنے ہوئے مکان کی آبادی کا فکر نصیب فرما کر اس کو مسجد والے اعمال سے آباد کرنے کی توفیق عطا فرما. تیرے جن جن بندوں نے اس مسجد کی تعمیر میں مختلف حیثیتوں سے حصہ لیا, جنہوں نے مال خرچ کیا, جنہوں نے اپنی جان لگائی, جنہوں نے دعاؤں سے حصہ لیا, جنہوں نے اور طریقے سے اس مسجد کی آباد کاری کے اندر اے اللہ اپنا حصہ لگایا ہے, ان تمام ہی کو تو اپنی بارگاہ میں شرف قبول عطا فرما کر جنت میں اپنی شان نشان مکانات ان کو عطا فرما. اے اللہ ان کی مغفرت کا, اے اللہ ان کے لیے رفع درجات کا ذریعہ بنا دے, اور ہم سب کو مسجد کے آبادی کی توفیق اور سعادت عطا فرما. ربنا تقبل منا انک انت السمیع العلیم, وتب علینا انک انت التواب الرحیم. صلی اللہ تعالی علی خیر خلقہ سیدنا و مولانا محمد وآلہ وصحابہ اجمعین برحمتک۔